यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। कोशी र बागमती प्रदेशका केही ठाउँमा अधिक वर्षा हुने सम्भावना रहेकोले उच्च सतर्क अवस्थामा रहन सबैलाई गृहमन्त्री रमेश लेखको निर्देशन। बाढ़ी पहिरोमा परि 228 जनाको मृत्यु, 25 जना अझै बेपत्ता। दशैं र तिहारलाई लक्षित गरी सरकारद्वारा आजदेखि बजार अनुगमन शुरू। र इजरायलमा इरानले क्षेप्यास्त्र हमला गरेपछि इरानको राजधानी तेहरानका मानिसहरूमा खुशियाली। अब समाचार विस्तारमा। गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा अधिक वर्षा हुने पूर्वानुमान गरिएकाले सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुख, जिल्ला अधिकारी, प्रदेशका सबै सुरक्षा संयन्त्र र स्थानीय तहलाई हाई अलर्टमा रहन निर्देशन दिनुभएको छ। गृहमन्त्री लेखकले जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा अधिक वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमबाट बच्न आम नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ। थप समन्वय र सो सम्बन्धी आवश्यक काम कार्यवाहीका लागि गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुख र विपद प्राधिकरणलाई तयारी अवस्थामा रहन निर्देशन दिएको गृहमन्त्री लेखकले जानकारी दिनुभयो। मन्त्री लेखकले यसअघिको बाढ़ी र पहिरोले मुलुकका धेरै राजमार्गहरू अवरूद्ध रहनुका साथै पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन सबैमा आग्रह गर्नुभएको छ। लगातारको वर्षाका कारण आएको बाढ़ी र पहिरोमा परि हालसम्म देशभर 228 जनाको मृत्यु भएको छ। बाढ़ी पहिरोबाट 159 जना घाइते भएको र 25 जना अझै बेपत्ता रहेको नेपाल प्रहरीले जानकारी दिएको छ। यसै गरी बाढ़ी तथा पहिरोमा फँसेका 14,802 जनाको उद्धार गरिएको पनि प्रहरीले जनाएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज र भोलि मुलुकका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। असोज 10 गतेदेखि परेको वर्षाका कारण विभिन्न स्थानमा बाढ़ी पहिरो गएको र जमीन गलेकोले जोखिमपूर्ण स्थान र नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरूले विशेष ध्यान दिनुपर्ने मौसमविदहरूको भनाई छ। संवाददाता सरिता खनालको यो रिपोर्ट।
भारतको पूर्वी क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण बुधबार र बिहिबार देशैभर मनसुनी वायुको प्रभाव पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, मधेस, गण्डकी र बागमती प्रदेशका पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदली रही वर्षाको सम्भावना रहेको छ भने बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम ज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिछानेले जानकारी दिनुभयो।
भारतको आसाम र आसपास क्षेत्रमा बनेको जुन न्यूनतापीय प्रणाली छ त्यसले गर्दाखेरि चाहिँ नेपालको पूर्वी भूभागहरूमा चाहिँ अलिकति बदली वर्षा हुन सक्ने सम्भावना देखिन्छ। विशेष गरी कोशी प्रदेश, मधेस, बागमती र गण्डकी प्रदेशमा चाहिँ वर्षाको सम्भावना भोलिसम्मको लागि चाहिँ अलिकति बढी जस्तो देखिन्छ। पर्सिबाट चाहिँ सुधार त हुनेछ तर वर्षा हुँदै नहुने भन्ने चाहिँ छैन। आंशिक बदली हुने, कुनै ठाउँमा चाहिँ हल्कादेखि मध्यम वर्षा हुने खालको छ पूर्वी भूभागहरूतिर भने पश्चिमी भूभागहरूतिर चाहिँ मौसम सामान्यतः सफा नै रहने जस्तो देखिन्छ।
गत साता जस्तो लगातार झरी नपरे पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। अविरल वर्षाले जमीनहरू गलाएको हुनाले जोखिमयुक्त स्थान र नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरू थप सतर्क रहनुपर्ने र किसानहरूले धान भित्र्याउने समय भएकाले मौसम सम्बन्धी जानकारी लिएर मात्रै काम गर्न पनि महाशाखाले आग्रह गरेको छ। पुनः मौसमविद लामिछाने।
वर्षाले एकदम छेदविछेद भएको ठाउँहरू जुन अलिकति जोखिम क्षेत्रहरू रहेको छ त्यसमा चाहिँ अझ पनि यो जुन हुन सक्ने वर्षाले नि केही प्रभाव पर्न सक्ने हुनाले चाहिँ अझै सतर्क रहेर चाहिँ बस्नुपर्ने अवस्था चाहिँ हुन्छ। र विशेष गरी यो एकदमै पहिरो जोखिम क्षेत्रहरू अनि यो बाढी प्रभावित क्षेत्रहरू जुन हुन्छ नदी तटीय क्षेत्रमा बस्ने मानिसहरू हुन्छ उहाँहरूले चाहिँ अलिकति सतर्क भएर बस्नुपर्ने अवस्था छ। र किसानहरू हुनुहुन्छ अहिले धान काट्ने अन्त धान भित्राउने समय भएको छ उहाँहरूले पनि मौसम सम्बन्धी जानकारीहरू लिएर मात्र कार्यहरू अगाडि बढाउनु हुन अनुरोध गर्न चाहन्छु।
पहिले परेको पानीले मुलुकका विभिन्न स्थानमा ठूलो जनधनको क्षति पुगेको छ। त्यसैले अबको वर्षाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सड़क तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने बाढ़ी, पहिरो, भूचेय जस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु पर्ने महाशाखाको अनुरोध छ। शुक्रबारदेखि भने मौसममा सुधार हुने महाशाखाले जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
मौसम सम्बन्धी सरिता खनालको यो रिपोर्ट पछि अब बाँकी समाचार। धादिङ र काठमाण्डुको सिमाना नजिकै धुनीबेसी नगरपालिका नौ झ्याप्ले खोलाको पहिरो पन्साएर पुनः खोजी गरिएको छ। तीनवटा सवारी साधनमा 35 जनाको शव फेला परेको पहिरोमा अरू पनि थप सवारी साधन पुरिएको हुन सक्ने आशंकामा सड़कको कुना र सड़क तलतिर थुप्रिएको पहिरो पन्साएर पुनः खोजी गरिएको हो। झण्डै 200 मिटर माथिबाट डाँडे भाँसिएर झरेको पहिरोले गेग्रियानले सड़कको कुना भाग र सड़कको तलतिर ठूलो थुप्रो लागेको थियो। दुईवटा माइक्रोबस र एउटा ठूलो बस पुरिएको अवस्थामा फेला परेको स्थानमा एउटा कार पनि पुरिएको भन्ने आशंका रहेकाले पहिरोले थुप्रिएको माटो समेत पुनः पन्साएर खोजी गरिएको र पहिरोमा कुनै पनि सवारी साधन फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपेन्द्र साईले जानकारी दिनुभयो। निर्माणाधीन सड़क आयोजनाको डोजर प्रयोग गरेर आज बिहान पहिरोको गेग्रियान पन्साएपछि अहिले झ्याप्ले खोला क्षेत्रमा दुईतर्फी सड़क खुलाइएको छ। निरन्तरको वर्षासँगै शुक्रबार राति झ्याप्ले खोलामा पहिरो खसेको थियो। सार्वजनिक सेवा प्रसारण विधेयक 2077 र नेपाल विश्वविद्यालय विधेयक 2079 राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले प्रमाणित गर्नुभएको छ। प्रमाणित विधेयक प्रमाणीकरणका लागि आज राष्ट्रपति कार्यालयमा पठाइने संसद सचिवालयले जनाएको छ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ती विधेयकहरू ऐनका रूपमा प्रारम्भ हुनेछन्। संसदीय सुनवाई समितिमा प्रस्तावित प्रधान न्यायाधीशमा सिफारिश हुनुभएका सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतको सुनवाई प्रारम्भ भएको छ। सिंहदरबारस्थित समितिको कार्यालयमा प्रस्तावित प्रधान न्यायाधीशमा राउतको सुनवाई प्रारम्भ भएको हो। संवैधानिक परिषदको भदौ 31 गते बसेको बैठकले प्रधान न्यायाधीशमा राउतलाई सिफारिश गर्ने निर्णय गरेको थियो। सर्वोच्च अदालतका वर्तमान प्रधान न्यायाधीश विश्वमर प्रसाद श्रेष्ठको यही असोज 19 गते पदावधि सकिँदैछ। न्याय परिषदले रिक्त प्रधान न्यायाधीश पदमा वरिष्ठतम न्यायाधीश मध्येबाट नाम सिफारिश गरेर संवैधानिक परिषदमा पठाएको थियो। प्रधान न्यायाधीश राउतलाई संघीय संसदको संसदीय सुनवाई समितिमा सुनवाई भएर अनुमोदन गरेपछि राष्ट्रपतिद्वारा नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। सरकारले दशैं तिहार र छठ जस्ता चाडपर्वलाई लक्षित गरेर घुम्ती खाद्य प्रयोगशालासहित आजदेखि बजार अनुगमन शुरू गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आजदेखि दुईवटा मोबाइल भ्यानसहित काठमाडौँ ललितपुर र भक्तपुर जिल्लाभित्र बजार अनुगमन शुरू गरेको हो। पछिल्लो समयमा खानपानका कारण अस्पतालमा बिरामी बढ़दै गएको सन्दर्भ उपभोक्ताले म्याद नागेका असुरक्षित खाद्य वस्तु खान नपरोस् भनेर बजारमा रहेका खाद्य वस्तुको परीक्षण शुरू गरिएको हो। काठमाण्डुबाट छुटिएका सवारी साधन उज्यालोमै नारायणगढ़ पुग्ने गरी यातायात आवागमन व्यवस्था गरिएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको अध्यक्षतामा बसेको सरोकारवाला प्रतिनिधि बीचको छलफलमा उज्यालोमै सवारी साधन नारायणगढ़ पुग्ने गरी समय व्यवस्थापन गर्न यातायात व्यवसायीलाई अनुरोध गर्ने र सुरक्षा निकायले सोही अनुरूप यातायात व्यवस्थापनमा सहजीकरण गर्ने सहित 10 बुँदे निर्णय गरेको हो। आज असोज कृष्ण औंसी अर्थात पितृपक्षको अन्तिम दिन। यही असोज 2 गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत समापन हुँदैछ। आज औंसी श्राद्ध पनि गरिन्छ। आज काठमाडौँ उपत्यकाको उत्तर पूर्वी भेग स्थित गोकर्णेश्वर, उत्तर गया, नुवाकोट र रसुवाको संगम स्थल बेत्रावती, देवघाट, त्रिवेणी लगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको भीड़ लाग्ने गरेको छ। पितृपक्षको समाप्तिसँगै भोलिदेखि दुर्गा पक्ष अर्थात बड़ा दशैं शुरू हुँदैछ। रोजगारीका लागि भारत गएका नेपालीहरू दशैं नजिकिएसँगै घर फर्कन थालेका छन्। नेपालगंजको सीमानाका जमुनाहामा घर फर्किनेहरूको ताँती नै देखिन्छ। नेपालगंज नाकाबाट मात्रै दैनिक 5,000 नेपाली घर फर्किरहेको अधिकारीहरूले जनाएका छन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको यो रिपोर्ट।
दशैं तिहार जस्ता प्रमुख चाड़हरूमा भारत गएर रोजगारी गर्ने नेपालीहरू घर फर्किन थालेका छन्। चाड़पर्वको उल्लास लिएर फर्किरहेका नेपालीहरूको बिहान पख सीमा नाकामा मानव सागर नै देखिन्छ। जमुना नाकामा भेटिनु भएका बर्दिया माझगढ़ीका देवीलाल भट्टराई:
बेरोजगारी मान्छेहरू इण्डिया नगएर आफ्नो बालबच्चालाई केही गर्न सक्दैनन्, केही पाल्न सक्दैनन्, पढाउन सक्दैनन्, कपडा दिन सक्दैनन्, त्यही भएर इण्डिया जानु बाध्यता छ।
तर यसरी फर्किँदै गरेका कैयौं नेपालीहरूलाई सीमा नाकामा नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मीले अनावश्यक दुःख दिने गरेको, भारतमा ज्याला मजदूरी गरेर फर्किने नेपालीहरूको दुखेसो छ, आफूहरूप्रति सहज व्यवहार नहुने गरेको उनीहरू गुनासो सुनाउँछन्। कैलाली लम्की चुहाका रामबहादुर नेपाली:
नेपालमा रोजगारी छैन, भारतमा जानुपर्छ, भारतमा आउँदाखेरि यसरी अहिले यहाँ 2-3 घण्टा लागिहाल्यो, हामीले सामान ल्याउँछ, बच्चा बच्चीका कपडा ल्याएर उही पनि एकातिर उदिन्छन्, उही अर्कोतिर उदिन्छ, कोही ट्याक्सी चाहियो, कोही के चाहियो, के लिएर आउँथ्यौँ, 2-4 पैसा कमाउन गए हुन्छ, उही पनि लुचा लुचा तानातान।
विदेशिनु उनीहरूको रहर होइन बाध्यता हो। आफ्नै गाउँठाउँमा रोजगारीको वातावरण सिर्जना हुन नसक्दा भारतमा निकै कष्टकर काम गरेर 2-4 पैसाको जोहो गरी चाडबाड मनाउन घर फर्किँदै गरेको उनीहरू बताउँछन्। भारतको हिमाली क्षेत्र लद्दाखबाट फर्किनुभएका जाजरकोटका खल्लाबिक:
लास्टै दुःख हुन्छ नि त, अब के गर्नु, हैन नेपालमा छैन त्यस्तो रोजगारी, जानुपर्छ बाहिर, अब के गर्नु त यस्तै।
मुलुकमा तीन तहको सरकार भए पनि गरी खाने वर्गले रोजगारी पाउन नसकेको भारतमा काम गर्न जाने नेपालीहरूको गुनासो छ। घर परिवारसँग सँगसँगै बसेर दशैं र तिहार जस्ता महान पर्वहरू मनाउने अभिलाषाका साथ घर फर्किने नेपालीहरूको सीमा नाकामा लड्को नै छ। नेपाल प्रहरीले नाकामा स्वदेश फर्किने नेपालीहरूको सहजताका लागि सहजीकरण गरिरहेको बताएको छ, तर घर फर्किनेहरूले झन्झट बेहोर्न परिरहेको गुनासो गर्न छाडेका छैनन्। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
दशैं नजिकिएसँगै घर फर्किनेको भीड़भाड़ सम्बन्धी रिपोर्टपछि अब बाँकी समाचार। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रवेश आज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका 15 जना बंगलादेशका नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ। उक्त कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यका अनुसार विभिन्न मितिमा नेपाल प्रवेश गरी गैर कानूनी ढंगले बसोबास गर्नुका साथै शंकास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा काठमाडौँ महानगरपालिका 26 ठमेल तथा 16 खुट्टे क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका सबैलाई अध्यागमन विभाग पठाइएको छ। अब अन्तर्राष्ट्रिय प्रसंग। इजरायलमा इरानले क्षेप्यास्त्र हमला गरेपछि इरानको राजधानी तेहरानका सड़कमा मानिसहरूले उत्सव मनाएका छन्। इजरायल स्थित बेलायती दूतावास बाहिर पनि केही मानिसहरूले खुशियाली मनाइरहेको देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। त्यसक्रममा धेरै मानिसहरूले हिजबुल्लाहका नेता हसन नसरल्लाहको तस्वीर बोकेका थिए। नसरल्लाहको केही दिन अघि इजरायली आक्रमणमा मृत्यु भएको थियो। गैराती इरानले इजरायलमा क्षेप्यास्त्र आक्रमण गरेको थियो। इरानले प्रहार गरेका अधिकांश क्षेप्यास्त्र विफल पारेको इजरायली सेनाले दावी गरेको छ। लेबनान सहितका देशमा इजरायलले स्थल हमला गरेको र हिजबुल्लाह प्रमुख नसरल्लाहको हत्याको बदला लिन आक्रमण गरिएको इरानले जनाएको छ। इरानले आक्रमण थाले लगत्तै इजरायलभर खतराको साइरन बजेको थियो। आक्रमणबाट भएको क्षतिको स्पष्ट विवरण भने प्राप्त भइसकेको छैन। इरानी आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानले ठूलो गल्ती गरेको र त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ। आक्रमणको इजरायल समर्थित अमेरिका सहितका देशहरूले निन्दा गरेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानी हमलाबाट जोगाउन अमेरिकी सेनाले मिलेर काम गरेको बताउनुभयो। कोशी र बागमती प्रदेशका केही ठाउँमा अधिक वर्षा हुने सम्भावना रहेकोले उच्च सतर्क अवस्थामा रहन सबैलाई गृहमन्त्री रमेश लेखकको निर्देशन। बाढ़ी पहिरोमा परि 228 जनाको मृत्यु, 25 जना अझै बेपत्ता। दशैं र तिहारलाई लक्षित गरी सरकारद्वारा आजदेखि बजार अनुगमन शुरू। र इजरायलमा इरानले क्षेप्यास्त्र हमला गरेपछि इरानको राजधानी तेहरानका मानिसहरूमा खुशियाली। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।